नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हामीले जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। सो क्षेत्रका विषयवस्तुहरूलाई हामीले प्राथमिकताका साथ यो कार्यक्रममा उठाउने गरेका छौँ। आजको अङ्कमा यो कार्यक्रममा हामीसँग कुराकानी गर्नका लागि नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर 3 का क्षेत्रीय सचिव, कर्णाली सहकारीका सचिव तथा सामाजिक अभियन्ता भूपाल बस्नेत हुनुहुन्छ। उहाँसँग झापा क्षेत्र नम्बर 3 को विशेषतः विभिन्न सामाजिक विषयवस्तुहरूका बारेमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। भूपाल सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद गणेश सर, तपाईँको लोकप्रिय मिडिया मार्फत मलाई सम्झिनु भएकोमा यसलाई धन्यवाद दिन चाहन्छु।
सबैभन्दा पहिले त अब मान्छेलाई ध्यान आकृष्ट गर्ने भनेको राजनीति नै रहेछ। यहाँ नेपाली काङ्ग्रेस झापा 3 को क्षेत्रीय सचिव पनि, झापा क्षेत्र नम्बर 3 चाहिँ नेपाली काङ्ग्रेसको राम्रो पकड भएको सब सिङ्गल सिङ्गल भिन्ने हो भने सबैभन्दा पहिलो पार्टी, तर सिङ्गल भिन्न नपाएर समस्या भयो कि?
अब हामी आम मतदाताहरूको दृष्टिकोणमा अनि त्यसमा तपाईँको अरू सामाजिक क्षेत्रबाट अध्ययन गर्ने अब तहबाट र हामी आम कार्यकर्ताबाट पनि त्यस्तै लाग्छ। यो जबसम्म एउटा सिद्धान्त दृष्टिकोण विचारमा अडिएका पार्टीहरू एकले अर्कालाई तेजवध गर्नको लागि संयुक्त रूपमा बनाएर चाहिँ लड्ने जुन परम्पराको थालनी भयो त्यसको अनिष्टताको कारण अहिले पनि हल्दीबारी के अरे हाम्रो झापा हल्दीबारी हाम्रो झापा जिल्ला क्षेत्र नम्बर 3 जग जारी छ। एकलाई एकले चुनाव लड्ने हो भने स्वाभाविक रूपमा नेपाली काङ्ग्रेसका सदीय नेता कृष्ण प्रसाद सितोलाले शानदारका साथ चुनाव जित्न सक्नुहुन्छ। तर यहाँ अब राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले जतिका ठुल्ठुला पार्टी दुईटा मिलेपछि अब दुईटा मध्यम खालका पार्टी मिलेपछि त स्वाभाविक रूपमा ठुलो पार्टी काङ्ग्रेसलाई पछाड्न सकिने भयो। त्यही भएको कारणले गर्दा काङ्ग्रेसले अब साना तिना पार्टी जोड बनाउ त गरौँ, तर अन्तत त्यो साना पार्टीमा यति ठुलो शक्ति थिएन कि जहाँ तपाईँको हामी चुनाव जित्न सक्ने अवस्था आएन। त्यसले गर्दा हामीले यसपालि चुनाव हार्नुपर्ने अवस्था जस्तो लाग्छ मलाई।
भूपाल सर, हामीले यसलाई चाहिँ नेतृत्वमा रहने एउटा पार्टीकालाई मात्रै नभनौँ, सबै पार्टीको नेतृत्वमा रहने मान्छेहरूलाई आफ्नो पार्टी आफ्नो कार्यकर्ता आफ्नो सङ्गठनसित विश्वासै छैन हो कि? स्थानीय तहको निर्वाचनमा एकातिर गठबन्धन थियो, सङ्घीय निर्वाचनमा पुग्दा अर्कातिर गठबन्धन भयो।
यो अब के भनौँ, यो जहिले पनि जनता र देशलाई प्रजातन्त्रलाई शिरमा राख्ने भन्दा पनि आफूले आफूलाई शिरमा राखेर काम गर्ने जुन प्रवृत्ति राजनीतिक पार्टीहरूमा नेतृत्व तहबाट विकसित हुँदै आयो यसको पिँगा त मलाई लाग्छ आम सबै पार्टीका कार्यकर्तालाई परेकै होला। जुन साना खालका दलहरू छन् तिनलाई चाहिँ त्यसको फाइदा भएकै छ, तर ठुला ठुला पार्टी जुन छन् शक्तिशाली पार्टी छन् जनप्रिय पार्टी छन् जनताका ओत लाग्ने जनताहरू ओत लाग्ने ठुलो पार्टी छ, त्यो पार्टीका आम मतदाताहरूलाई चाहिँ यसले वास्तवमा ठुलो अन्याय नै भएको महसुस मैले पनि गरेको छु।
यहीँनेरि भनिरहँदा हिजो कृष्ण प्रसाद सिटौला नेपाली काङ्ग्रेसका श्रद्धेय नेता, उहाँले राप्रवासित भिन्न तल कचन कवलमा चाहिँ एमाले र काङ्ग्रेस मिल्नुभयो होइन?
अब त्यो कृष्ण प्रसाद सिटौलाले गर्नुभयो भन्ने जुन छ, हुन त अब यो 3 क्षेत्र कृष्ण प्रसाद सिटौला बसेको क्षेत्र भएको कारणले गर्दा यहाँ राम्रो गरे पनि नराम्रो गरे पनि जस टाउकोमा जानु स्वाभाविक हो। तर मलाई के लाग्छ भने केन्द्रीय पोलिसी पनि त्यो थिएन र कृष्ण प्रसाद सिटौलाको निर्देशन पनि त्यो थिएन। त्यहाँ म आफू क्षेत्रीय सचिव हुँ, तर त्यहाँको कार्यगत एकता चाहिँ अब संस्थागत रूपमा पार्टीगत रूपमा निर्णय भएर भएको पनि छैन। आम मतदाताको बिचमा सहकार्य र सहमति गरेर गरिएको त्यो घटनाक्रम थियो भन्ने मेरो विश्लेषण छ।
अहिले 3 क्षेत्रमा नेपाली काङ्ग्रेसले अस्ति समानुपातिकै मत ल्याउँदाखेरि पनि पहिलो पार्टीका रूपमा त छ नै, तर पनि चुनाव चाहिँ आफ्नो पक्षमा पार्न नसक्नुका पछाडि कार्यकर्ताहरूमा चाहिँ उता राप्रपा र एमाले मिले त्यसकारण चाहिँ हामीले सकिँदैन भन्ने गरीको कुराले हो, नभए त सिङ्गल मान्छे उठ्दाखेरि पनि यहाँ 2 क्षेत्रको कुरा गर्ने हो भने जोर खुकुरी लिएर चुनाव चिन्ह लिएर उठेका व्यक्तिले नै चाहिँ झन्डै झन्डै जित्ने गरीको परिस्थिति बनो, भनेपछि चुनावमा माहौलै बनाउन सकिएन।
अब यस एउटा कुरा तपाईँले भन्दै गरेको कुरामा विश्लेषण गर्ने हो भने त्यो पनि यथार्थपरक हुन सक्छ, तर सबै त्यो कुरा हो भन्ने कुरा म 3 क्षेत्रको विषयवस्तुमा चाहिँ सहमत अलिकति छुइनँ। यसको मतलब के हुन सक्छ भन्ने लाग्छ भने मैले अहिले पनि यहाँलाई निवेदन गरेको छु, तीन नम्बर क्षेत्रमा सबैभन्दा ठुलो पार्टी काङ्ग्रेस नै हो, त्यसपछि तपाईँको एमाले र राप्रपा दुईटा पार्टी हुन् त्यो क्षेत्रका ठुला पार्टी भनेर। अब एउटा ठुलो पार्टीलाई लडाउन तिनटा दुईटा पार्टी झ्याप्पै मिलेपछि त स्वाभाविक रूपमा काङ्ग्रेस पछार्न कुनै गाह्रो भएन, पछार्न सक्ने अवस्थामा उहाँहरू पुग्नुभयो। त्यही पनि त्यसलाई पनि आम मतदाताहरूले सहयोग नगरेको होइन, नेपाली काङ्ग्रेसलाई ठुलो सहयोग गरेको, कृष्ण प्रसादजीलाई पनि ठुलो भरोसा गरेकै हो। अब 3200 मत मात्रै कम्ती ल्याएर हामीले त्यहाँ चुनाव हारेका छौँ तिन नम्बर क्षेत्रमा। दुईटा पार्टी ठुल्ठुला पार्टी मिल्दा पनि 3200 मात्रै हामीले मत ल्याउन के अरे हार्नु भनेको, त्यो प्राविधिक रूपले चुनाव हामी हारेका हौँ। तर नैतिक रूपले हाम्रो त्यहाँ वास्तवमा भन्ने हो भनेदेखि काङ्ग्रेस कमजोर छैन भन्ने कुरा त स्वाभाविक रूपमा प्रमाणित भइसकेकै छ। तथापि पनि अब मलाई के लाग्छ त भन्दा तपाईँले भन्दै गरेको अवस्थाले अब एउटा कुरा चाहिँ के पनि देखिन्छ त भन्दा केही न केही कार्यकर्ताहरूलाई दुईटा खालका अलिक ठुल्ठुला खालका पार्टी नै मिले के हो भनेको केही कार्यकर्तालाई परेको पनि हुन सक्छ। तर हामी कार्यकर्ताको लेभलमा भन्दै जाने हो भने पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउँदै लिएर जाने कुरामा हामी आम कार्यकर्ताहरू धेरैदेखि लागि पर्ने हो भने काङ्ग्रेस अहिले पनि क्षेत्रमा तिनमा कमजोर छैन। अब समानुपातिको मतले पनि ठुलो पार्टी भन्ने देखेकै छ। तर यो पार्टीलाई अगाडि बढाउने कुरामा चाहिँ के हुँदो रहेछ भने वडा समिति, गाउँ समिति र क्षेत्रीय समिति, प्रदेश समितिहरूले नियमित रूपमा मासिक मिटिङ गरेर सङ्गठनलाई चुस्त दुरुस्त पारेर नियमित रूपमा कार्यक्रम गर्दै लिएर जाने हो भने पार्टी दरबिलो पनि हुन सक्छ। होइन भने चुनावका बेलामा चुनाव मात्रै लडियो भने चाहिँ अनि अन्तिममा चाहिँ के हुन्छ कार्यकर्तालाई पनि मोटिभेसन गर्न गाह्रो गाह्रो पनि हुँदो रहेछ। आम मतदाताहरूलाई कार्यकर्ताले मोटिभेसन हुन नसकेको अवस्थामा मतदातालाई नै मोटिभेसन गर्न गाह्रो पनि हुँदो रहेछ। त्यसो हुनाले गर्दा मलाई के लाग्छ भने पार्टी गतिशीलता र सक्षम बनाउनको लागि पार्टी चाहिँ गतिशील रूपमा चाहिँ आम कार्यकर्ताको बिचमा अनि आम पब्लिकको रूपमा घनीभूत रूपमा लागि पर्नु पर्दो रहेछ। त्यति गरियो भने चुनाव हार्ने जस्तो मलाई अब लाग्दैन।
भनेपछि यो त भयो विगतको समीक्षा, भविष्यको योजना चाहिँ नेपाली काङ्ग्रेस झापा तिनसँग के छ, के गर्नुहुन्छ अब यहाँ त सचिव?
अब यसलाई अलिकति अब आधुनिक तरिकाले नियमित रूपमा मासिक मिटिङ गर्दै लिएर जाने अनि आफ्ना मापत्ता प्रदेश समिति र गाउँ समितिहरूलाई पनि नियमित रूपमा मिटिङ गर्न लगाउने, गाउँ समितिले पनि आफ्ना मापत्ता वडा समितिलाई मिटिङ गर्न लगाउने, अनि त्यो मासिक रूपमा गरिएका मिटिङहरूलाई दुई दुई महिनामा तपाईँको गाउँ समितिले तपाईँको वडालाई अब्जर्भेसन गर्ने, अनि क्षेत्रले चाहिँ तपाईँको तिन तिन महिनामा प्रदेश र तपाईँको गाउँ समितिले पठाएका रिपोर्टहरूलाई तपाईँको अध्ययन गरेर अनि त्यो पार्टीलाई अब नेपाली काङ्ग्रेसलाई कसरी अगाडि बढ्न सकिन्छ, कुन ठाउँमा के गर्दा पार्टी दलबिल हुनसक्छ, जनताको मन कसरी जित्न सकिन्छ, जनताका जल्दा बल्दा समस्यालाई कहाँ सम्बोधन गर्न सकिन्छ, जनतासँग कसरी नजिक हुन सकिन्छ भन्ने कुरामा लाग्ने भन्ने रणनीतिक उसले हामी लागिरहेका छौँ।
यो त भयो चुनावको कुरा, पार्टीको कुरा, यहाँ चाहिँ सामाजिक अभियन्ता पनि, सामाजिक सङ्घ संस्था पनि सञ्चालन गरेर एकदमै क्यान्सर जस्तो रोगका लागेका मान्छेहरूलाई, विभिन्न रोगमा फँसेकालाई, अप्ठ्यारोमा परेकालाई चाहिँ आर्थिक सहयोग जुटाउने अनेक अभियानहरू पनि चलाइरहनुहुन्छ। अभियानहरू अहिले पछिल्लो समयमा चाहिँ के कस्ता गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
अहिले यो बिचमा चाहिँ गणेश सर हामीले मोटामोटी रूपमा गङ्गा माया तथा नरबहादुर बस्नेत क्यान्सर फ्री सहयोग संस्थाका तर्फबाट हामीले 2074 सालबाटै संस्था दर्ता गरेर नियमित रूपमा हरेक किसिमका गतिविधि कार्यक्रम गर्दै गर्दै आइरहेका छौँ। जहाँ पैसाको अभावमा गरिबको कारणले उपचार नपाइकन अर्थात् उपचार गर्ने केन्द्र स्वास्थ्य क्षेत्रसम्म पहुँच राख्न नपाएर तुलसाको मोटमा लाएर घरबाट निकाल्दै लाँदै गर्नुपर्ने अवस्था छ, त्यस्ता पीडा भएका ठाउँमा पुगेर सकेसम्म त्यसलाई सहजीकरण गरेर आम स्थानीय मानिस अब बासिन्दाहरूसँग हातीमालो गरेर ती एउटा कार्य समिति गठन गरेर उहाँहरूसँगै हातीमालो गरेर टोकरी समातेर हात हातमा घर घरमा गएर त्यो तपाईँको विचार पैसा कलेक्सन गरेर हस्पिटल लिएर आउने दबाई गर्ने काममा हामी लागिरहेका छौँ। सँगसँगै यसपालि हामीले अलिकति अर्को पनि मोडालिटी के पनि परिवर्तन गरेका छौँ भन्नुहुन्छ भने एसिया देशमा चाहिँ खान नपाएर होइन खान नजानेर धेरै मान्छे बिरामी हुँदो रहेछ मरिदो रहेछ भन्ने खालको अवस्थाले पनि अहिले हामीले के गरेका छौँ भने क्यान्सर कसरी लाग्छ, मुटु कसरी बिग्रिन सक्छ, मृगलाई कसरी ड्यामेज हुन सक्छ, ब्रेन ह्यामर कसरी हुन सक्छ, अर्थात् अहिलेको अवस्थामा तपाईँको जुन नियमित रूपमा मान्छे ह्याङ्गिङ भइरहेका छन्, सुसाइड गरिरहेका छन्, यो मनोविज्ञान तरिकाले मान्छेलाई डिप्रेसन कसरी हुन सक्छ, यस्ता कुराहरूमा अध्ययन गरेर सम्बन्धित विज्ञ डक्टरहरू ल्याएर गाउँ गाउँमा काउन्सिलिङ गराउने, गोष्ठी अन्तर्क्रिया प्रतिक्रिया पनि गराएर त्यसबाट पनि सजगता गर्दै पनि जाँदै जाँदा रोगी बिरामी विपदमा पर्नु भएर उहाँहरूलाई चाहिँ जसरी हुन्छ सहजीकरण गरेर हस्पिटलको पहुँच पनि पुर्याउने काममा हामी लगाइरहेका छौँ।
अहिले चाहिँ तपाईँले भन्दै गरेको कुरा साँच्चै धेरै मान्छेमा डिप्रेसनको चाहिँ रोग यो कोभिड पछाडि बढ्दै बढ्दै गएको छ, अहिले चाहिँ आत्महत्या आत्मदाहसम्मका कुराहरू अगाडि बढिराखेका छन्। यो सचेतनाका लागि चाहिँ कुन ठाउँमा कस्ता कस्ता कसरी कार्यक्रमहरू चलाउने होला भन्ने के योजना बनाउँदै हुनुहुन्छ?
अब यसमा चाहिँ मैले मोटामोटी रूपमा झापा जिल्लाको सबैभन्दा बढी यो घटना घटिरहेको ठाउँ अहिले मैले हेर्दा तीन नम्बर क्षेत्रको कचन कवल गाउँपालिका नै देखिएको छ बढी मात्रामा। अब त्यो क्षेत्रमा चाहिँ गाउँपालिकासँग स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भन्ने विषयमा अस्ति मात्रै म गाउँपालिकाको अध्यक्ष कालेन्द्र सिंह राजवंशीसँग बसेर कुराकानी गरेको थिएँ र उहाँहरूले पनि अब यो विषयमा बसेर सरसल्लाह गरौँ भोपालजी, प्राविधिक मान्छेलाई सरसल्लाह गर्नुपर्छ र यसमा चाहिँ अब मान्छेलाई मृत्यु होइन है विकल्प विकल्प अर्को पाटो र बाटो पनि छ भन्ने खालको मोटिभेटर ल्याएर चाहिँ कमसे कम प्रोग्रामहरू गरौँ, अन्तर्क्रिया गरौँ भन्ने कुरो गाउँपालिकाहरूले पनि भनेको छ र हामी पनि त्यो कुरामा चाहिँ के गर्दा उपयुक्त हुन सक्छ भन्ने कुरामा त्यसको अनुसन्धान गर्दैछौँ अहिले।
यहाँ चाहिँ कर्णाली सहकारी झापाको पुरानो अहिले भन्ने हो भने त चाहिँ टप टेन सहकारी मध्येको एक त्यसको सचिव पनि हुनुहुन्छ। यो बैङ्क वित्तीय संस्थाहरूका कारण चाहिँ मान्छेहरूमा डिप्रेसन झन् बढेर गएको छ भन्ने बजारमा कुरा छ। हजुर, यो चाहिँ यहाँ कर्णाली सहकारीको सचिव पनि क्यारे बैङ्क वित्तीय संस्थाहरूका कारण चाहिँ मान्छेमा डिप्रेसन अझ बढेर गएको हो, यो कर्जाको तागेता बढेको ब्याजले चाहिँ साह्रै धेरै चुनौती थपो पनि भन्छन्, यहाँलाई के लाग्छ?
अब यो हुन त अस्ति कथन कवलमा तपाईँको अन्तर्जातीय विवाहको कारणले गर्दा सुसाइड गरे दुईजना युवा युवतीले एउटै गलामा पासो लाएर सुसाइड गरे भन्ने पनि हामीले पढ्यौँ, तर त्यसलाई अनाग रूपमा धेरै मान्छेहरूले चाहिँ कर्जाको कारणले लघु वित्तको कारणले भन्ने प्रचार पनि व्यापक रूपमा गरिएको छ। यो कुरा चाहिँ मैले मेरो आफ्नो वित्तीय संस्थामा बसेर काम गर्दै गरेको यो 20-22 वर्षको अनुभवले के भन्छ त भन्दा वास्तवमा हामी सहकारी कर्मीहरूले सम्पूर्ण सहकारी कर्मीहरूले वित्तीय संस्थामा लाग्ने मान्छेहरूको मूल कर्तव्य चाहिँ के हुनु पर्थ्यो भने आफ्ना माननीय शेर सदस्यहरूलाई हातमा सिप घरमा व्यवसाय आमदामको स्रोतको पाटो र बाटोमा लिएर जान सक्ने बनाउनु बन्दै जानुपर्ने अवस्थामा प्रतिस्पर्धाको होडबाजीमा पैसा दिने काम पनि गरेछ अनि आम सदस्यहरूको पनि विश्लेषण र विवेक कस्ता खर्च गरेछन् भने दुःख गरेर पैसा कमाउनुभन्दा एउटा संस्था यता कर्ज ल्यायो यताडा उता तिरो अनि बाँकी भएको पैसाले यसो खानपिन राम्रो गरो यता गरो उता गरो भन्ने अवस्थाले पनि केही मान्छेहरूलाई अब त्यो आर्थिक चपेटा परेकै पनि हुन्, त्यो सत्यतालाई हामीले लुकाउन सकिँदैन। अनि दोस्रो कुरा चाहिँ राज्यको नीति पनि सुस्पष्ट रूपमा नभइदिएको कारणले गर्दा पनि ऐन कानुनहरूले गर्दा पनि अब आम नागरिकले साँच्चै भन्नुहुन्छ भने उत्पादन राम्रो गर्न सक्दैनन्। अब यहाँ त कस्तो छ भने इन्डियाले धेरै कुरा फेसिलिटी दिएर आफ्नो आम नागरिकलाई उत्पादकत्वमा लगाएको हुन्छ, त्यो बजार इन्डियाले खर्लेमा खाएको हुन्छ, हामीले उत्पादन गरेको चिजले बजारै पनि आउँदैन, त्यसले गर्दा नि अब सहकारीमा आबद्ध हुने किसानहरूको पनि प्रगति हुन नसकेकै हो। तेस्रो कुरा आर्थिक मन्दी, यो तपाईँको कोभिडले गर्दा पनि अब विश्व नै चौपट छ, त्यसमा पनि हामी नेपाली चौपट नहुने कुरो पनि आएन। अनि अर्को कुरा चाहिँ के बन्दछ भने आम नागरिकका घरबाट एकजना दुईजना मान्छे वैदेशिक रोजगारमा गइरहेका मान्छेहरू रेमिटान्सको कारणले गर्दा घर परिवार चलेको र देश पनि चलेको रहेछ हाम्रो देश नेपाल। अहिले वैदेशिक रोजगार पनि पुरै खुम्चेर आयो, पैसा मान्छेसँग छैन, धेरै संस्थासँग मान्छेले पैसा लिए अब पैसा लिए अब किस्ता तिर्न सक्ने अवस्था छैन, अब कुनै पनि संस्थाले लगानी गर्न छोडो त्यसले गर्दाखेरि मान्छेले एउटा डिप्रेसनको अवस्था त्यहाँ पनि नपुगेको होला भन्न सक्दिनँ, त्यो पनि कारण चाहिँ एउटा केही नहुन सक्ला। तर त्यो मात्रै कारण चाहिँ हो जस्तो मलाई लाग्दैन, पारिवारिक बेमेल, सामाजिक अब तपाईँको चाहिँ एक किसिमको चाहिँ समस्या, अनि यो अब व्यक्ति व्यक्तिमा शोषण भ्रष्टाचार यो अब यो विविध कुराले गर्दाखेरि मान्छेमा एक किसिमको वितृष्णा आएकै पनि छ। अनि अर्को कुरा के पनि रहेछ भन्नुहुन्छ भने अहिले धेरै हामी मान्छेहरूलाई मैले के देखिरहेको छु भने हामी सामाजिक सञ्जालमा रमाउने र तपाईँको यो सामाजिक सञ्जालसँग पनि अब भनौँ न यो नेट इन्टरनेटमा खेल्ने बानी भएको कारणले गर्दा पनि सुसाइड कुनै गाह्रो होइन रहेछ भन्ने खालको मान्छेलाई मनस्थिति भएर पो मान्छेहरू सजिलो मृत्यु रुन थालेका हुन् कि व्यवहार दुनियाँ थाम्नुभन्दा पनि भन्ने अवस्थाले पनि हो कि जस्तो लाग्छ मलाई। यी विविध कारणले जति धेरै समस्या भएका छन् यी समस्या चाहिँ सबै फेरि वित्तीय संस्थासँग जोडिदिने जुन प्रवृत्ति अहिले अभियान सुरु भएको छ यो चाहिँ आफैमा राम्रो पक्ष जस्तो लाग्दैन, यसले भोलि चाहिँ मुलुकमा एउटा चाहिँ आर्थिक सङ्कटको अवस्था ल्याउन सक्छ र मुलुक आर्थिक फेलियर भयो भने त्यसपछि मुलुक देश कहाँ पुग्छ होला भन्ने कुरा पनि हामी आम सचेत नागरिकहरूले पनि ध्यान दिनुपर्छ। अनि मिडिया कर्मीहरूले पनि यो कुरालाई चाहिँ अब सकेसुमन यस्ता कुरालाई चाहिँ अब आर्थिक लगानीकै कारणले सबै कुरा भएको भन्दा पनि आर्थिक त्यो अब वित्तीय संस्थाबाट कर्जा लिनुभन्दा अगाडि विश्लेषण गर्नुपर्ने, कर्जा लिने मान्छेले कति पैसा मैले लिने के गर्ने मेरो व्यवसाय के हो त्यो व्यवसायबाट मेरो फस्टाउँदैन फस्टाउँदैन भन्ने कुरा पनि विश्लेषण गर्नुपर्छै पर्दैन, लगेको कर्जा तिर्नुपर्छै पर्दैन, नतिरिकन अब चाहिँ कर्जै नतिर्ने हो भने त विश्वमा कहाँ त्यस्तो खालको संसार मुलुक होला र यस्ता कुरा पनि अब हामीले चाहिँ आम सदस्यहरूलाई चाहिँ मोटिभेसन गर्नै पर्छ जस्तो लाग्छ मलाई। र वित्तीय संस्थाको कारणले मात्रै तपाईँको डिप्रेसन भएको भन्दिनँ म गणेश सर, तर त्यसमा विभिन्न फ्याक्टर छन्। फ्याक्टर त मैले तपाईँलाई संक्षेपमा केही जानकारी गराउन चाहेँ तपाईँको लोकप्रिय मिडिया मार्फत। यी कारण सँगसँगै वित्तीय संस्थाको पनि केही कुरा हुन सक्छ भन्ने मेरो विश्लेषण छ। एउटा बिरामी हस्पिटल आउँछ, बिरामी भएर तपाईँको 3,00,000 रुपियाँ डिपोजिट गर्नु भन्छ डक्टर हस्पिटलले, अनि तपाईँको त्यो हस्पिटलमा दबाई गर्न गयो, तपाईँको एक बोरा दबाई किनाउँछ डक्टरले, त्यो दबाई लगाएर कुन कुनामा राख्छ भने अर्को उताबाट तपाईँको चाहिँ तपाईँ मेडिकल या दबाई सार्छ जस्तो लाग्छ मलाई पनि। यी हर कुरामा शोषण छ, दमन छ, यो के भन्ने आम नागरिकले शोषणको पीडामा परेका छन्। त्यसले गर्दाखेरि राज्य निरीह छ, राज्यले यो कुरामा अब्जर्भेसन गर्न सकेको छैन, अनि त्यो राज्यमा अब्जर्भेसन हुन नसकेपछि एउटा एउटा वर्ग अत्यन्तै धनीमाथि धनी अर्बपति हुँदै गयो, अर्को वर्ग तपाईँको दिनदिनै आफ्नो इज्जत प्रतिष्ठा जोड्नको लागि अब के हो त यसको विकल्प भन्दाखेरि अब एक किसिमको अप्रिय घटनातिर मुलुक गएको हो कि नागरिक गएका हुन् कि भने त्यो चिन्ताको विषयले मलाई पनि लागेको छ।
यो बैङ्क वित्तीय संस्थाकै अलिकति कुरा गरौँ न। यहाँ चाहिँ 2 दशकभन्दा लामो समयदेखि वित्तीय संस्थामा रहेर सहकारीमा रहेर काम गरिरहनु भएको छ। यो पहिले चाहिँ 7-8% दिएको कर्जा अहिले चाहिँ बढाउँदै बढाउँदै त्यसैलाई 16-18% पुर्याए, अनि त्यो भएपछि चाहिँ ब्याजै तिर्न सकिएन, किस्तै तिर्न सकिएन भन्नेहरूको सङ्ख्या पनि ठुलो छ। यो चाहिँ म सहकारीका कुरा मात्रै गर्दै गइरहेको छैन, यो चाहिँ ब्याङ्क वित्तीय संस्थाहरू सबै संस्थाहरूमा चाहिँ त्यस्तो गरेको परिस्थिति छ। ब्याज चाहिँ आफ्ना खुसीले बढाएको बढाइ गर्छन् वित्तीय संस्थाहरूले भन्छन्, त्यो अवस्था चाहिँ हो। यहाँलाई के लाग्छ?
मलाई त्यस्तो पनि लाग्दैन। अब यो के हुन सक्छ भने जनतामा साक्षरताको अभाव हो, चेतनाको कमी हो भन्ने लाग्छ मलाई। आफ्नो अब ब्याङ्कबाट तपाईँको कुनै पनि वित्तीय संस्था भनौँ न नेपाल राष्ट्र ब्याङ्कले स्वीकृत नदिकन कुनै पनि ब्याज दर बढाउन पाइँदैन। अब नेपाल राष्ट्र ब्याङ्कले नै तोकिदिएको ब्याज दर भनेको के हो त भन्दा मुलुकको आर्थिक अवस्था अन्तर्गतको दर रेट उसले तोकिदिन्छ र त्यही दर रेट तोके अनुसारको तपाईँको यहाँ रहेका ब्याङ्कहरूले त्यही अन्तर्गतको निर्णय गरेर लगानी गर्ने हुन्। जस्तो एक समयमा तपाईँको अन्तर्राष्ट्रिय लेभलबाट पनि नेपाल राष्ट्र ब्याङ्कलाई अनुदानमा पैसा धेरै 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 आउँथ्यो, त्यो पैसा आएको कारण गर्दा तपाईँको अब यो साना किसानलाई त 3%, त्यो 3 र 5% लगानी गर्थ्यो, 3 र 4% लगानी गरेको पनि अन्तिममा तिरिसक्दाखेरि ब्याजै तिर्नु नपर्ने अवस्थाको सिर्जना गरेको थियो। के थियो भने विश्वमा कुनै किसिमको महामारी नआइकन विश्व सम्पन्नताको बाटोमा जाँदै गर्दा गरिबीको रेखामुनि रहेका देशहरूलाई चाहिँ तपाईँका शक्ति सम्पन्न राष्ट्रहरूले पैसा लगानी गरिदिने र त्यसलाई चाहिँ तपाईँको गरिबीको रेखाबाट माथि उठाउने भन्ने रणनीति अनुसार काम गरेका हुन्छन्। अब अहिले विश्व नै आर्थिक चपेटामा परेका कारणले गर्दा त्यो किसिमको साथ सहयोग र सहयोग नआएको कारणले गर्दा स्वाभाविक रूपमा नेपाल राष्ट्र ब्याङ्कले अब के गर भनौँ भन्दा ब्याज दर बढा भनौँ, स्वाभाविक रूपमा ब्याङ्कले ब्याज बढाउनु पर्यो। अब नेपाल राष्ट्र ब्याङ्कबाटै महँगो दरमा पैसा किनेर ल्याउनु पर्छ अब यी क ख ग खालका ब्याङ्कहरूले, अनि त्यहाँबाट आएको पैसा फेरि सहकारीले पनि किनेर ल्याउनुपर्छ, अनि किनेर ल्याउनु पर्ने अवस्थामा गर्दा के हुन्छ त भन्दा स्वाभाविक रूपमा अहिले ब्याङ्कले पनि तपाईँको 13%, 12% पैसा लगानी गर्दैछ, त्यो पनि भने पैसा दिन सकेको छैन। अब त्यो मात्रै होइन सर, म त्यो तपाईँलाई के निवेदन गर्नु भन्नुहुन्छ भने आफ्नो राखेको पैसा पनि नागरिकले आफ्नो राखेको जति पैसा निकाल्न पाउँदैन, अहिले मुलुक त्यो अवस्था पुगिसकेको छ। त्यसो हुनाले गर्दाखेरि यो सबै कुरा के हो त भन्दाखेरि देश सम्पन्नता नभएपछि स्वाभाविक रूपमा हरेक किसिमका त्यस्ता अप्ठ्यारा बाटाबाट आउँछन्। वित्तीय संस्थाले आफ्नो स्वैच्छिक तरिकाले कुनै पनि ब्याज दर बढाउन पाउँदैन, ब्याङ्कहरूले नेपाल राष्ट्र ब्याङ्कको सहमतिमा गर्छ र सहकारीहरूले चाहिँ तपाईँको ब्याङ्कहरूको निर्देशन अनुसार र साधारण सभामा पास गरेपछि त्यो ब्याज दर बढा लिएर जाने प्रचलन छ। त्यसले गर्दाखेरि यो ब्याज दर आफ्नो खुसीले बढाउँछन् भन्ने कुराको त्यो जुन खालको एउटा अफवाह फैलिएको छ, त्यो अफवाह फैलिनुमा वित्तीय संस्थासँग रिलेटेड निकायहरूले पनि तपाईँको सूचना अथवा सूचित गर्न नसक्नु, सहजीकरण गर्न नसक्नु, सचेतना दिन नसक्नु, अब शिक्षा दिन नसक्नु चाहिँ हाम्रो पनि कमजोरी छ भन्ने मलाई लाग्छ।
भनेपछि हामीले वित्तीय साक्षरता, वित्तीय गतिविधिमा मान्छेलाई संलग्न चाहिँ गरायौँ तर वित्तीय साक्षरता दिन सकेनौँ भन्ने गरीको निष्कर्ष निकालौँ भने के हुन्छ?
तपाईँको कुरामा मेरो सहमत छ। अब यो कस्तो हुँदो रहेछ भने अब म पनि आफू शिक्षा समितिको संयोजक नै छु कर्णाली सहकारीको। कर्णाली सहकारीको गोष्ठीमा जाँदाखेरि कुनै पनि गोष्ठीमा 300 भन्दा बढी सदस्यहरूको घटी सदस्यहरूको सहभागिता हुँदैन। त्यहाँ अब घाँटी खोली फुटाइन्जेल कराइन्छ, भनिन्छ, सचेतना गराइन्छ, सबै कुरा गरिन्छ। अब त्यहाँ आएर हो सर, ठिक छ सर, राम्रो सर, बुझ्यौँ सर भन्छन्, घरमा गएपछि त्यो कुरा बिर्सिन्छन् मान्छेले। त्यसो हुनाले गर्दाखेरि मान्छेलाई सुनाउने काम गर्दैछ तर आत्मबोध गराउने काम चाहिँ गरिएन छ भन्ने कुरामा म पनि आलोचित छु जस्तो लाग्छ मलाई।
अब अहिलेको यो जुन चाहिँ समाजमा यो खालको चाहिँ निराशा व्याप्त भइराखेको छ नि, यो निराशालाई आशामा जगाउनका लागि चाहिँ कसको भूमिका के हुनुपर्छ भन्ने लाग्छ भूपाल सर?
अब हामीले त्यति ठुलो अपेक्षा गरेर अहिले नै हौसिने बेला त छैन, किनभने तपाईँ हामीलाई थाहा छ हाम्रो देश नेपालै अब गरिब छ, हामी नेपाली नै गरिब छौँ र विश्वको रेमिटेन्सबाट चलेको नेपाल भएको कारणले गर्दा, अनुदानमा चलेको मुलुक भएको कारणले गर्दा, ऋणले चलेको मुलुक भएको कारणले गर्दा, अस्ति मात्रै सुन्दै थिएँ तपाईँको एउटा नागरिकका टाउकामा तपाईँको 68,000 रुपियाँ ऋण पुग्यो अरे भनेर, मैले हिजो होइन अस्ति मात्रै न्युजमा सुन्दै थिएँ। यो अवस्थामा हामी नेपालीहरू भएको बेलामा हामीले त्यति ठुलो हौसलाका साथ ऊ गर्नुपर्ने अवस्था त छैन, अपेक्षा राख्ने अवस्था त छैन। तथापि पनि मलाई लाग्छ मेरो आफ्नो विश्लेषण चाहिँ गणेश सर तपाईँलाई आज भन्न चाहन्छु, राज्यमा सञ्चालन गर्ने सञ्चालकहरू जति हुनुहुन्छ उहाँहरूले पनि आफूलाई आत्मा केन्द्रित गरेर आफ्नो सुविधा सेवा सुविधा मात्रै नहेरिकन आम जनतालाई, यो गरिबी मुनि रहेका नेपाली जनतालाई माथि उठाउने मन छ भने मलाई चाहिँ के लाग्छ भन्दा, यो स्थानीय तहमा रहेका जनप्रतिनिधिलाई जुन तलब दिने जुन वातावरण बनाइएको छ, अनि प्रदेशमा जुन खर्च गर्ने जो राज्यले खर्च अनावश्यक गरेको देख्छु म, यी सम्पूर्ण कुराहरूलाई कमसेकम एक लड चाहिँ माथि मन्त्रीमण्डलबाटै चाहिँ आफ्ना सेवा सुविधा कुनै नलिकन म 2 वर्ष चाहिँ देशको लागि यस्तो सेवा गर्छु भन्ने खालको भावनाले अगाडि विकास गर्दैदेखि एउटा चाहिँ मुलुकमा आर्थिक यो तपाईँको चाहिँ जुन अपव्यय भइरहेको छ अथवा तपाईँको यो तलबीमा काम गर्ने जनप्रतिनिधिलाई जुन सरकार बसाइएको छ, अनि स्थानीय तहमा एउटा गाउँपालिका भनेको कति हुन्छ र मोटरसाइकलमा सबै ठाउँमा घुम्न सक्ने ठाउँमा अनाथ रूपमा तपाईँको गाडी र झन्डा दिएर तपाईँको गाउँपालिकाका अध्यक्षलाई त्यसै घुमाइएको छ, सुविधा भोगी बनाइएको छ, यस्ता फजुल खर्चहरूलाई कटौती गरेर एकचोटि राष्ट्रका लागि आम नेपालीहरूले कमसेकम हाते मालो गरेदेखि आम नेपालीहरूले मेरो देशमा आफै बनाउँछु भने जस्तो तरिकाले सो जापानमा जति नागरिक लागे त्यसरी नेपालीहरू सम्पूर्ण माथिल्लो तहबाट यो त्याग र तपस्याको कुरा आएदेखि मुलुक चल्थ्यो कि भन्ने लाग्छ मलाई एउटा कुरा। दोस्रो कुरो, हामी सहकारी कर्मीहरूले पनि आफ्ना सेवा सुविधाहरूलाई टोटल कटौती गरेर आफ्ना माननीय शिर सदस्यहरूको सुविधाको लागि हामीले कसरी आफ्ना रणनीतिहरू बनाउने भन्ने कुरामा हामी पनि लाग्न पाए हुन्थ्यो। सञ्चालक समितिले पनि सम्पूर्ण सेवा सुविधा अब नलिकन आम सदस्यको हितमा कसरी लाग्न सकिन्छ भन्ने कुरामा लाग्न पाए हुन्थ्यो। राज्यले पनि सहकारी मार्फत अब तपाईँको कसरी चाहिँ आम जनताको चाहिँ तपाईँको भविष्य निर्माण गर्न सकिन्छ भने त्यस्तो खालको राष्ट्रिय स्तरको पोलिसी बिना स्वार्थको पोलिसी ल्याएर काम गर्दैदेखि हुन्थ्यो भन्ने चाहना चाहिँ मेरो छ। तर अब यो चाहनालाई मलाई लाग्छ यो खाइपाई आएको असुविधा कसैले काहीँ छोड्न लाग्दैन, त्यसले गर्दाखेरि यो आशाको किरण मात्रै हो जस्तो लाग्छ मलाई।
अहिले नि भूपाल सर, तपाईँले भनिरहँदाखेरि राजनीति चाहिँ पैसा नलिकन गरिदिए हुन्थ्यो भन्दा, ती राजनीति गर्ने गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष भएका मान्छेले पनि त परिवार पाल्नु पर्यो होला, छोराछोरीको फी तिर्नु पर्यो होला, राजनीति नै गरेको भए पनि उनीहरूले पनि त चाहिँ पैसा नलिकन काम गर्छु भनेपछि त अर्कातिर कता बिल मिलाउन ठेकेदारसित पैसा उठाउन लाग्नु पर्ने अवस्था होला नि त, के लाग्छ यहाँ?
अब तपाईँले भनेको कुरामा मेरो सहमत छ, तर मेरो विमती कहाँ छ भने राज्य सेवा सुविधाबाट जुनसुकै सुविधा लिए तापनि तपाईँको करप्सन नभएको चाहिँ कहाँ छ भनेर खोजी गर्दा हामी कहीँ त्यस्तो ठाउँ पाउँछौँ होला र आखिरी हेर्नुहोस्, आज स्थानीय तहमा बनेका बाटा हेर्नुहोस् त, बाटा आज बनेको 1,90 रुपियाँ झार पलाउँछ पिचमा। अब तपाईँका स्वास्थ्य क्षेत्रमा लगानी गरेको कुरा गरेर हेर्नुहोस्, शिक्षामा लगानी गरेको कुरा गरेर हेरौँ, हरेक कुरामा कमिसनको चक्कर छ, पारदर्शिता काहीँ पनि छैन। त्यसो हुनाले गर्दाखेरि अब फेरि कस्तो हुँदो रहेछ भने यो विकास निर्माणका कुरामा भएको भ्रष्टाचारको यो जालो हेर्दाखेरि त नि यो तलब धेरै मान्छे कुदाएका कारणले गर्दा पो तलबी भएर बढी खाता हुन्छ भन्छ मलाई लाग्नु थालो हेर्दा चाहिँ, बरु हिजो तलब नपाइकन काम गर्ने जनप्रतिनिधि जुन थिए यति साह्रो दुर्गन्धित भएका जस्तो लाग्दैन थियो मलाई, तर अहिले त के हो भनेर साथ दिने छैन। कुनै पनि गाउँपालिकामा जाँच गरेर हेर्नुहोस्, कुनै पनि जनताको सन्तुष्टि छैन एउटा कुरा जनप्रतिनिधिहरूसँग, एउटा मैले देखेको कुरा। दोस्रो कुरा, तपाईँ सेवाग्राहीबाट कुनै कार्यालयमा जानुहोस्, कुनै पनि कर्मचारी तपाईँले तोकेका टेबलमा तपाईँले देख्नुहुन्न। कहाँ जानुभयो भन्दा एउटा एउटा कार्यालयको कर्मचारीलाई तपाईँले त्यहाँ सोध्नुभयो भने छिमेकी कुर्सीमा बस्ने साथीले थाहा छैन भन्छ। तर आज एउटा सहकारीमा गएर तपाईँले तपाईँको कर्मचारी कहाँ गयो भन्दाखेरि भनेर सोध्नुभयो भने यसो फिल्ड रजिस्टर हेरेर थाहा हुन्छ कि उहाँ यति मिनटका यति घन्टाको लागि बाहिर जानुभएको छ, उहाँ आइपुग्नुहुन्छ भन्दा त्यो टाइममा ठिक्क त्यो कर्मचारी आइपुग्छ। तर स्थानीय तहको लापरवाही हेर्नुहुन्छ भने तपाईँ सेवाग्राहीले यति दुःख पाएको छ, अहिले एउटा फाइल लिएर स्थानीय तहको मा तपाईँको त्यो जन सरकारवाला जाँदै गर्दाखेरि चाहिँ तपाईँको कुनै दिन कर्मचारी एउटा कुर्सीमा बसेको छ भने उहाँलाई होइन उहाँ जानुहोस् भन्छ, उहाँसँग पुगिसक्दा ऊ उठेर कतै हिँडिदिइहाल्छ। यति बेठिकी छ, यो बेठिकीलाई नियन्त्रण पनि गर्न सकिएको छैन। अनि जनता त्यसै हैरान छन्, जनताले सन्तुष्टि कहाँ पाउने भन्नु न, मन्त्रीमा गएर ढोगोस् भगवान् बोल्दैनन्। अब जनताका प्रतिनिधि नै हुन् भगवान् भनेर गयो, जनप्रतिनिधिले आफ्नो गुनासो सुन्दैनन्, कर्मचारीलाई काम लाउन आयो कर्मचारी कुर्सीमा बस्दैनन् काम गर्दैनन्, अनि त्यो मान्छेलाई डिप्रेसन नभए के हुन्छ होला भनेर लाग्छ क्या सर मलाई कहिले। तपाईँ आफै स्थानीय तहका जनप्रतिनिधिको अब स्थानीय तहमा गरेको थियो, तपाईँ यसो सर्वे मात्रै गर्नुहोस् त तपाईँ मिडियाकर्मी भएर तपाईँले के निष्कर्ष पाउनुहुन्छ, बिजोग छ क्या सर। अनि यो तलब दिएर चाहिँ भ्रष्टाचार नहुने होइन, भ्रष्टाचार नगर्नको लागि के भन्दा आत्म समीक्षा आउनु पर्यो, अनि आम नागरिकहरूको मनमा के अब यो तलबी कर्मचारीले अब तलबै बिना सन्तान पाल्न सकिँदैन भने किन जनप्रतिनिधि जागिरी खाँदा भयो, व्यापार गर्दा भयो, केही गर्दा भयो नि त, राजनीति भनेको सेवा हो भन्ने पढेको मैले त।
अहिले चाहिँ तपाईँले सेवा भनेर भनिरहँदा राजनीति गर्ने मान्छेहरूले चाहिँ सेवा नै गर्नुपर्छ भन्ने गरीको कुरा हो, पेसा नभइकन राजनीति गर्यो भने त्यो चाहिँ भ्रष्टीकरण हुन्छ भन्ने गरीको कुरा त केही राजनीतिज्ञहरूले युवाहरूले उठाउँदै पनि आउनु भएको छ। अब यो मुलुकको सुधार चाहिँ भन्नु न, अघिल्लोचोटि पनि गठबन्धनको सरकार बन्यो, गठबन्धनको सरकार बनिरहँदाखेरि केही काम भएनन्, त्यसपछि चुनाव भयो, चुनाव भएपछि पनि झन् अर्को खालको चाहिँ अस्थिरताको सङ्केत देखियो, यसो गरेपछि मुलुकमा आशाका किरण छैनन् भन्ने गरेको कुरामा अब मुलुक चाहिँ बर्बादीतर्फै लाग्यो भन्ने गरेको कुरामा लाग्नुपर्ने अवस्था भएको हो त।
म त्यति निराशावादी छुइनँ सर अहिले पनि, किनभने मैले आशामा आशावादी छु, आशा गर्नुपर्छ हामीले स्वाभाविक हो, र आशावादी के मानेमा छु भने तर एउटा मेरो अनुरोध छ, नेपाली काङ्ग्रेस र नेकपा एमाले जुन ठुला पार्टी छन्, नेपालका ठुल्टा पार्टी छन्, यी दुईटा पार्टीले के कुरा गर्नुपर्छ भने कुनै पनि दलसँग हातेमालो नगरिकन एकैले चुनाव लड्ने प्रण गर्नुपर्छ। यदि यो देश बचाउने हो, प्रजातन्त्र बचाउने हो, लोकतन्त्रलाई संस्थागत रूपमा लिएर जाने हो भने एकैले चुनाव लड्नुपर्छ, अनि आम अरू पार्टीहरू पनि एकैले चुनाव लड्नुपर्छ। यति चुनाव लडेपछि के हुन्छ भने नेपाली काङ्ग्रेसको लोकतान्त्रिक प्रक्रिया अन्तर्गतको प्रजातन्त्र, राष्ट्रियता प्रजातन्त्र र तपाईँको समाजवाद को लक्ष्यमा काङ्ग्रेसले के के एजेन्डा लिएर जान्छ जनताले प्रश्न थाहा पाउँछन्। यता नेकपा एमाले पार्टीले तपाईँको बहुदलीय जनमतभित्रको मदन भण्डारीको विचार सिद्धान्त आदर्श दर्शनलाई एमाले लिएर जाला, राप्रपाले राजा सहितको हिन्दू राष्ट्र सहितको एजेन्डा उसले बोकेर जाला, अरू स्वतन्त्र पार्टीदेखि दुनियाँ पार्टीले आफ्नो आफ्ना खालका एजेन्डा लिएर जालान्, जनताले प्रत्यक्ष विक्षित भएर अनि कुन पार्टीलाई मन पराएर भोट हाल्छन् भन्ने कुरा चाहिँ जनताले मत हालेको मान्छेले मैले यो विचारका मान्छेलाई भोट हालेँ, मेरो सिद्धान्तका मान्छेलाई भोट हालेँ, त्यो सिद्धान्त अन्तर्गतको घोषणा पत्र लेखेर काम गरे गरेन भन्ने खालको सो मूल्याङ्कन गरेर फेरि जनताले प्रश्न गर्न सक्ने ठाउँ जबसम्म राजनीतिक पार्टीले बनाउँदैन सर, त्यो बेलासम्म हामीले लक्ष्यमा पुग्न सक्छौँ, हाम्रा दिन राम्रो आउँछन् जस्तो मलाई लाग्दैन। तर यहाँ कस्तो आयो भने अब काङ्ग्रेसका रिसले एमाले आफ्ना भयभरको तपाईँको गुटुमुटु खालका दलहरू एकपल्ट काङ्ग्रेसलाई नै समाप्त बनाउने, अनि एमाले हामीलाई समाप्त पार्ने भयो भन्ने लाग्दै गएपछि फेरि काङ्ग्रेसले पनि त्यही खालको प्रवृत्ति दोहोऱ्याएर त्यही काम गर्दै जाने हो भनेदेखि त तपाईँको कुन पार्टी, कुन सिद्धान्त, कुन आदर्श, कुन नेतृत्व, कुन दक्षता, कुन क्षमताले काम गर्छ र मुलुक चाहिँ सुशासन हुन्छ होला, अनि जनताले कसले कसलाई गाली गर्ने होला। अब यो पार्टीलाई एक ठाउँ राखेर सबै पार्टीहरू एक ठाउँ बसेर बरु सिङ्गल चुनावमै नरिकन सहमति काठमाडौँ प्रतिनिधित्व कानुन भइहाल्थ्यो होला नि यसो गर्ने हो भने त्यसैले मलाई एउटा कुरा के मलाई कुरामा चित्त बुझेको छैन भने अब नबुझेको कुरा त भन्नु अब लोकतन्त्र मेरो व्यक्तिगत कुरा फेरि काङ्ग्रेसको शक्ति भएर बोलेको होइन, अहिले मेरो आफ्नो व्यक्तिगत कुरा हो, यो दलगत गठबन्धन भएर चुनाव लड्ने प्रवृत्ति र प्रक्रिया नै मेरो लागि चाहिँ त्यति चित्त बुझ्दो विषयवस्तु लागेको छैन।
हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा रेडियो सुन्दै गर्नुहुने आम श्रोतालाई एकजना युवा राजनीतिज्ञ, युवा अभियन्ता, युवा सामाजिक व्यक्तित्वका रूपमा यहाँको थप सन्देश के छ?
म तपाईँको लोकप्रिय मिडियाबाट जुन मलाई तपाईँले मेरा आफ्ना दुईटा शब्द व्यक्त गर्ने जुन अपर्च्युनिटी दिनुभयो, पहिला कुरा त म तपाईँ र तपाईँको लोकप्रिय मिडिया र मिडियाकर्मी साथीहरू जो तपाईँको प्राविधिक साथीभाइ हुनुहुन्छ अहिले मलाई साथी दिँदै गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु, र सम्पूर्ण श्रोताहरूले जति नै मेरा कुरा सुन्नुभयो, राम्रा लागेका कुरालाई ग्रहण गरिदिनु होला, नराम्रो लागेका कुरालाई थपक्क गोली निकालेर पत्र फालिदिनु होला, त्यसलाई मनमा लिएर फेरि भोपालले यसो भनौँ भन्ने गुनासो पनि नगरिदिनु होला। र अर्को कुरा चाहिँ पैसाको अभावमा गरिबको कारणले उपचार नपाइकन कोही पनि हामी नेपाली मृत्युको मुख पुग्नु हुँदैन, त्यसले गर्दा त्यो हिसाबले गर्दै गर्दा कहीँ त्यस्तो समस्या चुनौती अप्ठ्यारो आइहालो भने त्यसको लागि सहजीकरण गर्नको लागि गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था साथमा छ, हामी तत्काल उपस्थिति हुने कुरा म सम्पूर्ण साथीहरूलाई जानकारी गराउन चाहन्छु। साथै अहिलेको जुन डिप्रेसनको जुन समस्या आएको छ, डिप्रेसनमा मृत्यु नै सबै कुरा होइन, विकल्प धेरै छन्, त्यसले गर्दा हामीले केही गर्नुपर्छ, आई क्यान डु, म केही गर्न सक्छु, मेरो लागि संसार छ भन्ने खालको आत्मबोध गरेर अगाडि बढ्दै पनि जाउँ। तेस्रो कुरा चाहिँ हामी सहकारी कर्मीहरू भनौँ, राज्य सञ्चालकहरू भनौँ, जो जो सरोकारवाला हामी व्यक्तिहरू छौँ, सकेसम्म आफूलाई स्वार्थमा राखेर होइन, राष्ट्रलाई स्वार्थमा राखेर, जनतालाई स्वार्थमा राखेर काम गर्ने गरौँ, र आफू राम्रो हौँ भनेर आफूले सो घोषित गर्ने होइन, संसारले आफूलाई राम्रो भनिदिएको कुरा सुन्न पाउने प्रवृत्ति र त्यो किसिमको एउटा स्वभावको चाहिँ विकास गर्दै जाउँ भन्न चाहन्छु भने सर, म तपाईँहरूको लोकप्रिय मिडिया मार्फत।
यो महत्त्वपूर्ण समयका लागि धन्यवाद छ भोपाल सर।
धन्यवाद तपाईँलाई पनि, तपाईँको लोकप्रिय मिडियालाई पनि धन्यवाद दिन चाहन्छु। फेरि पनि पुनः दोहोऱ्याउन चाहन्छु, सम्पूर्ण श्रोताहरूको आर्थिक उन्नति प्रगति समृद्धि हुँदै जाओ, सुस्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छु। र आज जो जो जतिजना स्वर्गवास हुनु उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै अब यतापट्टि आज जन्मिने नयाँ नयाँ शिशुहरूलाई पनि तपाईँको त्यही दीर्घजीवी र जन्म दिने आमा ती महान आमा र बुवालाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद
धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस झापा तिनका क्षेत्रीय सचिव, कर्णाली सहकारीका सचिव तथा सामाजिक अभियन्ता भूपाल बस्नेत, जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा आफ्ना धारणा राख्दै। यसै गरी हल्दीबारी क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ हामी फेरि उपस्थित हुनेछौँ। आजको कार्यक्रम यति नै, म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार। लक्ष्य छ निश्चित गन्तव्य छ, सत्य छ निर्विक छ मनमा विश्वास छ, गीत छ संगीत छ उत्साहको रंग छ, खोज छ खबर छ अनि आफ्नो पान छ रेडियो भिजन। रेडियो विजन, तपाईको रेडियो, तपाईकै आवाज।